وبه نستعين وهو خير المعين وصلى الله على سيدنا محمد وآله الطاهرين صلى على محمد وآله سورة يونس آيات نمبر 95 اور 96 ارشاد باری تعالی ہوتا ہے وَلَا تَكُونَنَّ مِنَ الَّذِينَ كَذَّبُوا بِآيَاتِ اللَّهِ فَتَكُونَ مِنَ الْخَاسِرِينَ ان الذين حقت عليهم كلمة ربك لا يؤمنون. اس آیت کریمہ میں ہم خاسرین کے مطلب کو ملاحظہ کر رہے تھے کہ انسانی زندگی کا دار مدار جن اہم ترین مسائل پر ہوتا ہے ان میں سے ایک خسارہ اور نفع کا اس کی تشخیص ہے کہ نفع کو انسان مشخص کر کے حاصل کرتا ہے اور نقصان کو انسان مشخص کر کے اس سے چھٹکارہ حاصل کرتا ہے. نفع اور نقصان کی صحیح تشخیص کا نہ ہونا انسان کی زندگی چاہے یہ مادی زندگی ہو یا اخروی زندگی ہر دو کی تباہی کا باعث بنتی ہیں. حتیٰ کہ ایسا نہیں ہے کہ مادی طور پہ بھی ہمیں نقصان کا علم نہ ہو, لیکن سوال یہ مادی نقصان سے بچنا بھی واجب ہے, ضروری ہے. اگر ہمیں یقین ہو کہ ایک چیز مادی طور پہ ہمیں نقصان دیتی ہے, ضرر رساں ہے, اور اس سے بچنا ہماری استطاعت اور قدرت میں ہے, تو شریعت کی جانب سے یہ ہمارے لیے ضروری قرار دیا گیا ہے کہ اپنے آپ کو اپنے ہاتھوں سے ہلاکت میں مت ڈالو. اپنے آپ کو بیجا طور پہ لا ضرر ولا ضرار ایک قاعدہ فقہی بھی بیان کیا جاتا ہے, شیعہ سنی دونوں جگہوں پر ہے, اور اس قاعدے سے استفادہ بھی کیا جاتا ہے. بہرحال ضرر سے بچنا, نقصان سے بچنا عقل کا بھی تقاضا ہے اور ہمارے پاس شر کا بھی تقاضا ہے. اس لیے مسئلہ یہ نہیں ہے کہ عقل اور شر شریعت میں ظاہری ضرر سے نہیں بچنا چاہیے, بچنا چاہیے. اس لیے قرآن نے واضح طور پہ کہا کہ اپنے آپ کو تم اپنے ہاتھوں سے ہلاکت میں مت ڈالو. لیکن سوال یہ پیدا ہوتا ہے کہ تشخیص کون دے گا کہ یہ میرے لیے ضرر ہے یا نہیں. سارا مسئلہ کس چیز کا آ جاتا ہے؟ تشخیص کا, کہ یہ چیز میرے لیے مادی دنیا میں ضرر ہے یا نہیں. کیونکہ اخروی دنیا کس حیات کے اوپر قائم ہے, یعنی ہمارے لیے اخروی دنیا کی سعادتیں یا اخروی دنیا کا عذاب, اس کا دار مدار حیات دنیا کے اوپر ہے, دنیاوی زندگی کے اوپر ہے. دنیاوی زندگی میں اعمال صالحہ و اعمال خیر وہ اخروی دنیا کی آبادکاری کا سبب بن جاتے ہیں, اور حیات دنیاوی میں ہماری بدعمالیاں وہ اخروی دنیا میں عذاب کا سبب بن جاتی ہیں. لہذا دار مدار آ کے کیا ہو گیا؟ حیات دنیا. اگر دنیاوی زندگی میں ہم نے خسارے کا سودا کیا تو پھر اخروی دنیا میں بھی خسارہ ہے, اور اگر ہم نے حیات دنیاوی میں دنیاوی زندگی میں ہم نے نفع کا سودا کیا, نفع کا معاملہ کیا, تو اس کے نتیجے میں آگے کیا ہمیں میسر آئے گا؟ نفع ہی میسر آئے گا. لہذا انسان کی زندگی چار ناچار نفع اور نقصان کے دائرے میں ہی رہتی ہے. جو اپنا صحیح محاسبہ نہیں کرتا, حساب کتاب نہیں کرتا, وہ بھی خسارے میں پڑ جاتا ہے. لہذا آپ نے دیکھا ہوگا کہ روایات اہل بیت علیہ السلام میں ایک کثیر تعداد کی روایات آئی ہیں جس کا عنوان ہے محاسبہ نفس, نفس کا محاسبہ کیا جائے. حتیٰ کہ اس قدر وہ بڑی تعداد میں ہے کہ محاسبہ تو نفس کے موضوع پہ ہمارے بزرگان نے کتابیں لکھیں, شیخ حور عاملی رحمۃ اللہ علیہ کی کتاب ہے, یا اسی طرح سے سید ابن طوس رحمۃ اللہ علیہ سے منسوب کتاب موجود ہے. تو کتابوں میں کتابیں باقاعدہ لکھی گئی, اس میں نفس کے ساتھ کیا ہے؟ محاسبہ ہے, نفس کا محاسبہ ذکر کیا جاتا ہے. آئیں اب ہم یہاں پہ مزید دیکھتے ہیں نفع اور نقصان کے حوالے سے, کیونکہ یہ والا مقولہ بہت زیادہ طولانی طور پہ سمجھانا ضروری نہیں ہے کہ نفع اور نقصان کے دوش کے اوپر ہی زندگی آباد ہوتی ہے. ہر فرد اپنے طور پہ اسے سمجھتا ہے کہ نفع کو حاصل کرتا ہے اور نقصان سے بچتا ہے. البتہ یہ بات باور کرنا ضروری ہے کہ اخروی زندگی ہماری وہ دنیاوی نفع نقصان کے اوپر ہے. اخروی زندگی خوابوں خیالوں پہ نہیں ہے, اخروی زندگی ہمارے اپنے غفلتوں کی بنیاد پہ قائم نہیں ہو جائے گی. شریعتوں میں سب سے زیادہ جس کی تاکید کی گئی ہے وہ قیامت ہے, وہ قبر ہے. قرآن کریم میں توحید سے اوپر جس موضوع کو اٹھایا گیا ہے وہ قیامت کا موضوع ہے. کیونکہ قیامت کے اوپر اگر انسان کو یقین ہو جائے تو پھر وہ اس دنیا میں غفلت کی زندگی یا لاپرواہی کی زندگی بسر نہیں کرتا۔ جیسے آپ اس موضوع کو جانتے ہیں کہ اب اللہ تعالیٰ نے کتاب نازل کی، اس کتاب کو کتنا پڑھا جاتا ہے؟ اگر پڑھا بھی جائے تو بعنوان تلاوت، یا بعنوان تلاوت بھی ایک حکم ہے، قرآن نے حکم دیا ہے کہ جتنا تمہیں میسر آتا ہے فقرا ما تیسر منہ، کہ جتنا تمہیں اس سے میسر آتا ہے پڑھو، لیکن تذکر کے لیے، ہدایت کے لیے، بصیرت کے لیے ایک فرد اس کو اہمیت ہی نہ دے، خسارے میں ہے، خود نقصان میں ہے۔ یعنی اس کتاب الہی کو ترک کرنا اور اس کے اوپر غور و فکر نہ کرنا یہ مشرکین کے عمل سے مشابہ ہو جاتا ہے، اگرچہ مشرک نہیں کہلاتا لیکن مشرکین یہ کام کرتے تھے، کافرین یہ کام کرتے تھے کہ اس کے مطالب کو ترک کرتے ہیں۔ جیسا کہ ابھی ہم اسی موضوع کا پڑھیں گے کہ کفار ہیں جو اس کتاب کو نظر انداز کرتے تھے، کفار ہیں کہ جن کی نظر میں اس کتاب کی قیمت نہیں ہے، اور یہ واقعی افسوسناک بات ہے کہ ہمارے پاس اس کتاب سے متعلق کتنے دروس اس وقت حوزہ علمیہ جات اور بیرونی یعنی عوام الناس کے درمیان ہوتے ہیں، حالانکہ یہ زندگی کا محور ہو، یہ تعلیم کا محور کتاب ہونی چاہیے، یہی نور کا سر چشمہ ہے کہ جس سے سب افکار اور نظریات درست ہوتے ہیں۔ اس لیے اس کو قلبی طور پہ ایک تعلق قائم کرنا چاہیے، اگر قلبی تعلق قائم نہ کریں خسارے میں ہے۔ ایک بندہ فقہ پڑھے، اصول پڑھے، منطق ہے، حدیث ہے، یا اسی طرح فلسفہ عرفان پڑھے لیکن قرآن نہ پڑھے، آخر قرآن کو ترک کرنا یہ ایک تو رسول صلی اللہ علیہ وسلم کی حدیث متواتر کی بھی نفی ہے کہ دو چیزیں چھوڑے جا رہے ہیں، تارکم فقم ثقلائن، کتاب اللہ و عطرتی اہل البیت، تو اس کی بھی نفی ہے اور خسارہ بھی ہے، کیونکہ اندھیرا نظر آئے گا، زندگی کا نہ کوئی ہدف ہے، معاملات اپنے معاشرتی طریقے سے ہی حل کرے گا جو معاشرے نے اسے تعلیم دے دیے، اضطراب آئے گا تو اضطراب دور نہیں کر سکتا کیونکہ قرآن سے کوئی تعلق اس نے قائم نہیں کیا۔ قرآن کے لیے بھاگ دوڑ کرنا، اس کے لیے قدم اٹھانا، اس کے لیے انسان کا غور و فکر کرنا، کوشش کرنا فقط اس کو طلب کرنے کے لیے، ہر شے اس میں نورانیت ہے، اور اس قدر بلند پائے کی یہ نورانیت بنتی ہے کہ فرشتوں سے انسان کا تعلق جڑ جاتا ہے۔ آخر جو علم کی فضیلت میں فرشتوں سے تعلق کے جو اتنی بھی باتیں آئی ہیں، ان میں سب سے پہلے جس کی پر وہ منطبق ہوتی ہیں وہ قرآن کریم کی تعلیم ہے، بقیہ کے ساتھ بعد میں وہ منطبق ہوں گے۔ لہذا یہاں پہ اب ہم آئیں اور اب دیکھیں اس موضوع کا جائزہ لیں، خسارہ، کیونکہ اخروی زندگی کس کی اوپر آباد ہے؟ دنیا کی، حتیٰ کہ اس قدر قرآن کریم کی آیات کے بارے میں اہل بیت علیہ السلام کی روایات میں آپ الکافی سے فضل القرآن یہ آپ کتاب پڑھیں اور اس میں وارد ہونے لئے روایات، اس قدر اس میں اہمیت کی حامل روایات ہیں، انسان ممکن ہے کہ تمام چیزوں کو چھوڑ کے صرف قرآن کو ہی اختیار کر لے، یعنی زندگی کی یہ جو قلیل وقت ہیں، اور اب تو جو بیماریاں اور وائرس آ گئے ہیں ویسے ہی انسان کو شبہ میں ڈال گئے کہ پتہ نہیں کل ہوں یا نہیں ہوں، تو یہ جو قلیل سا وقت ہے انسان کے لیے، اس میں وہ ایسا سرمایہ برپا کر جائے کہ اپنے رب کے سامنے شرمندہ نہ ہو۔ ملاقات تو کرنی ہے، لقاء اللہ کی ہم تو نفی نہیں کرتے، جیسا کہ بھی آپ نے دیکھا جس نے لقاء اللہ کی نفی کی وہ خسارے میں ہے، حتیٰ کہ کہا جاتا ہے کہ جب انسان مرے گا اور حقائق اس کے سامنے آشکار ہوں گے کہ میں دنیا وہ خواب تھا جس جو دنیا میں گزار آیا، وہ دکھائی ایسا دیتا تھا کہ تم نہیں مرو گے، دکھائی ایسا دیتا تھا کہ تم مریض نہیں ہوگے، اس طرح سے تمہیں محسوس ہوتا تھا کہ یہ چیزیں نہیں چھینیں گی، نہ جوانی، نہ صحت، نہ زندگی، نہ مال، نہ کوئی اور اس طرح سے دنیا کا عنصر تم سے نہیں چھینے گا، لیکن سب چھن گیا کیونکہ خواب میں یہ دکھائی دیتا ہے۔ اب وہ منت سماجت فرشتوں کی کرے گا کہ مجھے بھیج دو، میں صرف ایک دفعہ لا الہ الا اللہ کہ آؤں، بس اتنی سی مہلت دے دو، میں کچھ بھی نہیں کہنا چاہتا، صرف اتنا کہنا چاہتا ہوں کہ لا الہ الا اللہ، بس۔ اس کا جب وہ ثواب دیکھے گا، اس کا مرتبہ دیکھے گا اور اس کے اثرات اگلے جہان میں دیکھے گا تو تڑپے گا، مسترب ہوگا اور اپنے پورے وجود سے یہ التجائیں کرے گا کہ مجھے دنیا میں ایک مرتبہ بھیج دیا جائے، لیکن انکار کر دیا جائے گا۔ اب جب ہمارے پاس مہلت ہے، ہمیں نہیں پتا کہ کب ہمارے لیے وَلَنْ يُؤَخِّرَ اللَّهُ نَفْسًا اِذَا جَاءَ أَجَلُهَا، اللہ نے ایک وقت تو لکھ دیا ہے، یہ وائرس لکھے یا نہ لکھے ایک وقت ہمارا لکھا گیا ہے، وائرس کے آنے سے کبھی موت نہیں ہوتی، نہ گولیوں کے لگنے سے موت آ جاتی ہے، امر الہی ہے کہ وہ لکھا گیا ہے، وہ وقت جیسے ہی پہنچے گا، کوئی نوالا کھا رہے ہوں، وَلَوْ كُنْتُمْ فِي بُرُوجٍ مُشَيَّدًا، سیسے پلائی ہوئی یا لوہے کی دیواروں سے کمرے بنائے ہوں جس میں داخل ہونے کی نہ جگہ رکھی جائے نہ خارج ہونے کی جگہ رکھی جائے، اور اس جگہ تم مطمئن ہو کے بیٹھے رہو، تب بھی موت آ جائے گی، موت سے تو نہیں بچ سکتا انسان، لیکن یہ جو مہلت ہمیں ملی ہے موت سے پہلے، اس میں کہہ دیں لا الہ الا اللہ۔ جیسے آپ شعبان کے اگر اعمال کے اوپر دقت کریں تو یہ مناجات اور ذکر الہی سے بھرپور ہے، اور رجب میں دونوں تھے، دعائیں بھی ہیں، اذکار بھی ہیں اور نمازیں بھی ہیں، لیکن شعبان میں فرصت زیادہ ہے مناجات اور اذکار کی، اس لیے آپ اعمال اٹھا کے دیکھیں، دعائیں بہت کم ہیں، نمازوں کا بیان بھی کم ہے، لیکن اذکار زیادہ ہیں، اسی طرح مناجات زیادہ ہیں۔ تو ایک مرتبہ انسان کے لیے لا الہ الا اللہ کہنے میں کیا حرج ہے، ہزار دفعہ کہ مثلا ہم کھانا بنا رہے ہیں ذکر پڑھتے رہیں لا الہ الا اللہ، اللہ اکبر، ایک ایک حرف کا وہاں پہ آگے کی زندگی میں اثر ہے۔ لہذا خسارہ حقیقت میں وہی ہے کہ دنیا کا ایک ایسا عمل انجام دے دیں جو آخرت میں خسارے کا سبب بن جائے۔ اس لیے قرآن کے بارے میں روایات میں وارد ہوا ہے، اگر کسی نے قرآن کی ایک سورہ یاد کی وہ بھول جائے تو آخرت میں اب کیسے سامنا ہوگا، وہ اپنے جس حالت میں بھی ہے، سختی میں ہے یا آسانی میں ہے، انتہائی خوبصورت اسے ایک منظر دکھایا جائے گا یا ایک خوبصورت شے آئے گی، اور اس قدر خوبصورت ہوگی کہ وہ والہانہ طریقے سے اس کی طرف بڑھنے کی کوشش کرے گا یا اس کی خواہش کرے گا، وہ آ کے اچانک گم ہو جائے گی، غائب ہو جائے گی، تو وہ فرشتوں سے پوچھے گا یہ کیا تھا، کہا کہ یہ وہ سورہ تھی جو تو نے یاد کی پھر بھول گیا، اور اگر تجھے یاد ہوتی تو یہ تجھے مل جاتی۔ یعنی قرآن آپ کا ساتھ نہیں چھوڑے گا، آپ نے تلاوت کی تب بھی نہیں چھوڑے گا، اور سمجھ اور فہم سے دلوں میں بسایا ہو پھر تو کہاں، اس کا تو ربط نہیں ٹوٹ سکتا۔ لہذا قرآن کے ساتھ تعلق صرف سورہ یاد کی تو وہ منظر دکھانے کی حد تک بھی سامنے آ جائے گی، کیونکہ ہم نے اسے ذہن میں لایا تھا پھر ہم نے ہی بھگا دیا، تو جتنا ذہن میں لائے تھے اتنی مقدار وہ سامنے آ جائے گی، جب بھگا دیا تو پھر بھاگ جائے گی وہ۔ یہ ہے خسارہ، بھگانا اس کا خسارہ ہے، نہ قرآن پڑھنا خسارہ ہے، قرآن کے مطالب یاد نہ کرنا خسارہ ہے۔ آئیں اب ہم قرآن کی بارگاہ میں ہی آتے ہیں اور خسارے کے دیگر مفاہیم کو سمجھتے ہیں، اس موضوع کی دیگر روایات بھی، اب یہ کوئی چھوٹی چیز نہیں ہے کہ ابھی آپ آسمان کے اوپر نگاہ ڈالیں، ستارے رات کو تاریک اندھیرے میں زیادہ ستارے نظر آتے ہیں یا روشنی میں، اندھیرے میں خوب گھپ اندھیرا ہو، ان الانسان لفی خسر، انسان خسارے میں ہے، یعنی یہ دنیا اور دنیا کی زندگی کاملاً گھپ اندھیرا ہے، گھپ اندھیرا، فرشتے دیکھتے ہیں تو اندھیرے کے علاوہ کچھ نظر ہی نہیں آتا، اسی لیے جب آدم علیہ السلام کی خلقت انی جاعل فی الارض خلیفہ کہا تو تڑپ اٹھے کہ ادھر تو تاریکی تاریکی ہے، ادھر کہاں سے کوئی نور آئے گا، تو اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الی النور، یہ اللہ کی ذات ہے جو ولی، جس کا اللہ ولی بن جائے پھر وہ تاریکیوں میں کبھی نہیں رہتا۔ اب گم اندھیرا ہے، آپ فقط قرآن کی تلاوت کرتے ہیں تو فرشتوں کو ستارے کی طرح وہ جگہ چمکتی نظر آتی ہے، صرف تلاوت کرتے ہیں، یعنی قرآن کی برکات اس قدر زیادہ ہیں، اس قدر زیادہ زبان سے جاری ہو جائے تو وہ پورے ماحول کو منور کر دیتی ہے، صرف ایک فرد نہیں، صرف زبان کو نہیں، پورے ماحول کو وہ روشن اور منور کر دیتی ہے۔ اب اس قرآن کی تلاوت کے لیے بہانے تلاش کریں، کوئی مر جائے تو تب پڑھا جائے، کوئی مصیبت آ جائے تو تب پڑھا جائے، جیسے ابھی مسلمانوں کو اذانیں یاد آ گئی ہیں جو اذانوں کے وقت نہیں ہیں، وہ پوری رات اذانیں دے کے فجر کے ٹائم ممکن ہے سو جاتے ہوں، صحیح ہے، اذانوں کے جو اوقات ہیں اس میں کوئی اذان نہیں دیتا، یہ تعجب کی بات ہے، جو اذانوں کے اوقات اللہ نے رکھے ہیں ادھر اذان دے تو کرونا نہیں بھاگے گا، اور جسے اللہ نے اذان کے اوقات قرار نہ نہیں دیے اور کسی پیر فقیر نے بتا دیے اس ٹائم اذان دی تو کرونا بھاگ جائے گا، یہ عقل مسلم کیسی عقل ہے۔ یعنی جس کو اللہ نے قرار دیا، یہ قرآن پڑھیں، اس سے تعلق قائم کریں. خود قرآن کریم کا یہ کہنا ہے کہ وَلَوْ أَنَّ أَهْلَ الْقُرَىٰ آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِنَ السَّمَاءِ وَالْأَرْضِ. اگر قرآن اور تقوی اختیار کریں، تقوی کہ اللہ تعالیٰ ان اللہ مع المتقین، اس کلمے پہ غور کرتے رہے کرتے رہے، انسان تعجب میں بڑھتا چلا جاتا. اللہ جس کے ساتھ ہو وہ خسارے میں نہیں رہتا، اللہ متقین کے ساتھ ہے. تم تقوی الہی، یعنی ہمارا کام ہے تقوی اختیار کرنا. تقوی الہی کیا ہے؟ قرآن زبان پہ جاری کریں. عقل منور کب ہوگی؟ جب اس کے اوپر غور و فکر کریں. قرآن پہ غور و فکر شروع کر دیں، عقل اور باطن منور ہونا شروع ہو جائے گا. قرآن زبان کے اوپر دوڑانا شروع کر دیں، تلاوت کرنا شروع کر دیں، صرف زبان نہیں آس پاس کا ماحول بھی منور ہونا شروع ہو جائے گا. اس لیے کہا گیا کہ اونچی آواز میں قرآن پڑھنا چاہیے، بہترین آواز میں قرآن پڑھنا چاہیے. اللہ سبحانہ و تعالیٰ کے سامنے مؤدب بیٹھ کے، بیٹھنے کا انداز ہو، باوضو ہو. قرآن کس قدر قیمتی چیز ہے کہ زبان پہ جاری ہو تو فرشتوں کو یہ پورا کا پورا ماحول کیا ہے، نورانی نظر آنا شروع ہو جاتا ہے، ستاروں کی مانند. اس لیے قرآن سے یہ سب تعلقات جوڑنے چاہیے جو ہمیں دین نے سکھائے ہیں، بجائے اس کے کہ اپنے پاس سے خود ہی ایجاد کرنے شروع کر دیں. جیسے دین نے اذانوں کے پانچ وقت مقرر کیے کہ تم اذان دو، اقامت دو، اور اس کے فضائل پڑھیں روایات میں، کثیر فضائل ہیں کہ اگر کسی نے اکیلا بھی ہے تنہا اگر اذان دی اور اقامت پڑھی تو مشرق سے مغرب تک فرشتوں کی صف بچھ جاتی ہے جو اس کے پیچھے نماز پڑھتے ہیں. یہ نہ سمجھے اکیلے نماز پڑھیں. اور اگر فقط اقامت دے کے نماز پڑھتا ہے فقط، تو پھر ایک فرشتہ پیچھے کھڑا ہوتا ہے. اگر اذان دیتا ہے اور اقامت دیتا ہے، وہ ایک تا حد نگاہ انسان کی فرشتوں کی ایک صف ہے. انسان ان چیزوں سے مادی طور پہ حجاب کی وجہ سے بے خبر ہے، لیکن دین نے آ کے روشن کیا. آئیں اسی حوالے سے آگے چلیں اور ہم دیکھیں کہ قرآن نے خسارہ مزید کسے بیان کیا ہے. قرآن کریم نے تکذیب اور لقاء کے بعد کفر کی صورت میں جو تکذیب ہے اس کو خسارہ قرار دیا ہے کہ جنہوں نے اللہ کی آیات کا کفر کیا. جس طرح پہلے ہم پڑھ چکے ہیں کہ تکذیب ایک دفعہ قلبی ہوتی ہے، ایک دفعہ لسانی ہوتی ہے، اور ایک دفعہ عملی ہوتی ہے. بالکل اسی طریقے سے بھی کفر ہے. کفر ایک دفعہ قلب میں ہے، ایک دفعہ کفر قلب میں نہیں بلکہ لسان پر ہے، زبان پر ہے، اور ایک مرتبہ عمل سے کفر آتا ہے، نہ دل میں نہ زبان پہ لیکن عمل سے وہ انکاری ہے. مثلا قرآن کریم ہمارے پاس ہے لیکن ہم اس سے کوئی تعلق نہیں جوڑتے، نہ اس کے اوپر تدبر کرتے ہیں، نہ اسے یاد کرتے ہیں، نہ سمجھنے کی کوشش کرتے ہیں. یہ عملی طور پہ قرآن کا انکار، کیونکہ قرآن کے مطابق جو عمل نہیں کر رہا یہ عملی انکار ہے. بے شک اس نے لسانی اور قلبی طور پہ انکار نہیں کیا. یہ اولئک هم الخاسرون، جنہوں نے بھی کفر کیا اللہ کی آیات کا وہ خسارے میں ہیں. ایک اور آیت دیکھیں کہ جس میں سورہ نحل آیت نمبر 64، اس میں ارشاد باری تعالیٰ ہوتا ہے کہ فلم یکن ینفعہم ایمانہم لما رأوا بأسنا، کہ جب ہمارا عذاب وہ دیکھ لیں، دیکھ لینے کے بعد ان کا ایمان انہیں فائدہ نہیں دے گا. کوئی ہزار کہتا رہے اب میں ایمان لے آیا، اب میں ایمان لے آیا. جیسے ابھی میں نے بتایا کہ اب مر جائے تو کہ ایک لحظے کے لیے، ایک سیکنڈ سے بھی کم کے لیے مجھے بھیج دو کہ میں لا الہ الا اللہ کہہ آؤں. حالانکہ فارغ اوقات تھے، صفائیاں کر رہے، لا الہ الا اللہ پڑھتا رہتا، کھانے بنا رہا ہے، برتن دھو رہا ہے، لا الہ الا اللہ پڑھ سکتا ہے اور اس میں تاثیر بھی زیادہ ہے، عبادت ہی عبادت. لیکن اب جب اس نے موت کا وقت دیکھ لیا، اب چیخنے چلانے کا فائدہ کیا، کوئی اسے نفع نہیں ملے گا. سنت اللہ التی قد خلت فی عبادی، یہ اللہ کے وہ قوانین ہیں جو اللہ کے بندوں میں جاری ہوتے ہیں. وخسر ہنالک الکافرون، کافر وہاں پہ خسارے میں ہے. لہذا اس جگہ پہ سب تشخیص اس پہ آ جاتی ہے، مادی جہان میں خسارہ کیا ہے. مثال کے طور پہ ادھر اس مطلب کو دوبارہ ذہن میں لانے کے لیے آپ کی خدمت میں تکرار کیا جائے کہ دنیا کی زندگی میں مادی طور پہ پہلے ہم خسارہ اور فائدہ، فائدہ اور نقصان اس کی تشخیص دیں گے. اگر مادی طور پہ فائدہ اور نقصان کی تشخیص نہ ہو، اسے کہتے ہیں نادان یا سفیہ، यानी जो अपने नफ़ा नुकसान का नहीं जान सकता उससे शरीयत खर्च करने का इख्तियार ले लेती है, सल्ब कर लेती है, जब तक वो दोबारा से आकिल ना बन जाए। आकिल के मुकाबले में है ये। अच्छा, लेकिन सवाल ये है कि कौन सी चीज़ खसारे की और कौन सी चीज़ नफ़ा की है, ये कैसे पता लगेगा? इसका इल्म हमें यहाँ से होगा। मुमकिन है एक मौके के ऊपर जान को ख़तरे में डालना खसारा और नुकसान है, जैसे अभी कोरोना का मरस फैला हुआ है और बिला वजह अपने आप को एक जगह पे ख़तरे में डाल दे। लेकिन एक दफ़ा अपने आप को ख़तरे में डालना वो ज़रूरी है, जैसे कि हस्पताल में डॉक्टर हजरात हैं, ये जो रज़ाकार अफराद हैं, उलमा और दीगर अफराद में, कि वो मरीज़ों की तिमादारी के लिए और उनकी मदद के लिए वहाँ पर मौजूद हैं। अगर वो ना हो तो ये तो फैलता चला जाएगा। लिहाजा आपने मुलाहजा किया कि जान का ख़तरे में डलना है, वो फ़ायदा और नफ़ा नहीं हो सकता। माल का लेना फ़ायदा और नफ़ा नहीं हो सकता, माल का जाना फ़ायदा और नफ़ा नहीं हो सकता। उसका ताल्लुक़ है पीछे, वो फ़िक्र से है, वो नज़रिए से है। लिहाजा कुरान आके बताता है, ऐसे अफकार हमें देता है जिससे हमें दुनिया में दिखाई दे देता है ये नफ़ा या फ़ायदा। मसलन एक बंदा हमें कहे कि आपके लिए फ़लाँ फ़लाँ डॉलर्स हैं, या इतने आपका माल है, अमवाल हैं, फ़लाँ फ़लाँ जॉब लग जाएगी। इंसान हिसाब किताब करता है, जॉब अगर मेरी लग गई, ये तुल्लाब को भी अब मौके मिल जाते हैं, क्योंकि बैरूनी ममालिक में मसाजिद हैं, इमाम बारगाहें हैं, मजालिस के लिए, मरासिम के लिए मौलाना हजरात की ज़रूरत पड़ती है, वो वहाँ पे इंटरव्यू लेते हैं, या जो भी रब बनता है पहुँच सकता है। तो बाज़ हमारे यहाँ उलमा इस तरह से जिन्होंने ये वाला हिसाब किताब किया, उन्होंने अपने आप को महफूज रखा। मैं उधर जाऊं तो मेरे बच्चे जो अब बड़े हो रहे हैं उन पे असरात कैसे पड़ेंगे? माल तो आ जाएगा, घर भी आ गया, गाड़ी भी आ गया, पेट भी भर गया, अब क्या करें? अब ताल्लुकात भी बढ़ा लिए लेकिन बच्चे फासिद हो जाएंगे। वहाँ पे ख़ुद भी मैं ईमानी तौर पे मुमकिन है कि मैं ज़्यादा मुहकम ना रह सकूँ, फिर उनकी आगे नस्ल चलेगी, वो क्या होगा? हलाल हराम का कैसे तशख़ीस देंगे? आ जाके वो ये कहते हैं कि नहीं भाई, हम एक महीने के लिए तो अकेले आ सकते हैं तबलीगात के लिए, कि कुफ्रिस्तान में आके इस्लामिस्तान तो उसे नहीं बना सकते। कुफ्रिस्तान में वैसे ही बिला वजह जाना भी जायज़ नहीं है। बहरहाल माश के लिए अफराद जाते हैं, तालीम के लिए जाते हैं, हम एक महीने के लिए जाते हैं फिर वापस आ जाते हैं। हिसाब किताब बाज़ लोग जॉब में भी करते हैं। आपके भी आस पास ऐसे अफराद होंगे कि मसलन उन्हें मौका मिल रहा है कि पाकिस्तान में जॉब करें तो तनख्वाह जी 70-80 हज़ार रुपये रहेगी, लेकिन वो पेरिस चले जाते हैं या स्विट्ज़रलैंड चले जाते हैं, अमेरिका वगैरह मुंतकिल हो जाएं, तो वहाँ पे उनकी तनख्वाह मुमकिन है 2-3 लाख रुपये हो जाए। अब वो फैमिली के साथ जाएंगे तो वहाँ पे दफ्तरों के माहौल वो भी आलूदा हैं, पूरा माहौल ही उधर को कुफ्र और शिर्क और फिस्क फजूर से आलूदा है। तो वो हिसाब किताब करके कहते हैं नहीं, 70-80 हज़ार रुपये की हलाल रोटी इधर ही हम खा लेंगे, और वो जो हमें बड़े बड़े घर और ज़मीनें और ये चीज़ें हमें चाहिए नहीं है, उन्होंने हिसाब किताब किया। लिहाजा ये जो तालीमात कुरान की हैं इसकी बुनियाद पे इंसान हिसाब किताब करता है। इसलिए माल का मिलना फ़ायदा नहीं है, ज़रूरी नहीं है कि माल मुझे मिले तो मुझे फ़ायदा है। और माल के मिलने से ये भी जहन नशीन रखें, वाकई घर के हालात कभी भी सही नहीं होते। अभी पाकिस्तान में ऐसे ख़ानदानों की तादाद जो बरसर इकतदार आए हैं और माजी उनका इंतहाई गरीबाना है, एक बड़ी तादाद है उनकी, छोटी तादाद नहीं है। ये जद्दी पुश्ती कोई भी पीछे से हाकिम और कोई चौधरी नहीं बैठे हुए, अक्सर बेशतर गरीब फ़कीर ही थे। उनके आप घरों की हालत देखें, हमारे अपने ही अजीज़ रिश्तेदारों में ऐसी मिसालें बहुत मौजूद हैं कि जब उनके पास कलील होता था, इज़्ज़त के साथ, शरफ़ के साथ और अकदार अखलाकी अकदार के हमरा ज़िंदगी बसर करते थे। अब कसीर आया है तो घर का सुकून तो गया ही गया है, रिश्तेदारों रिश्तेदारी के ताल्लुकात भी चले गए, और 4-5 अफराद में बाइज़्ज़त बन के बैठे हुए हैं, बकिया इज़्ज़तदार नहीं, क्योंकि वो मिलते ही नहीं है कि इज़्ज़तदार समझें, गरीबों से किसने मिलना है। इस तरह के जब मामलात आते हैं तो ये माल बेजा तौर पे जब माल को नफ़ा समझा जाए तो वो इंसान को अंदर से भी तोड़ के रख देता है और बैरूनी तौर पे भी फासिद करके रख देता है। लेकिन जो माल के पीछे नहीं भागता, जैसे कि अलकाफ़ी में रवायत है इमाम मासूम से, इमाम मासूम फरमाते हैं इंसान तालिब भी है मतलूब भी है, तलब भी करता है और उससे भी तलब किया जाता है। तालिब जो मैं तलब करता हूँ, और एक दफ़ा मुझे बुलाया जाता है, मुझे कोई तलब करता है। दुनियादार जो इंसान है वो दुनिया को तलब करता है, दुनिया को तलब करता है, लेकिन मौत उसे बुलाती है अपने पास। समझे कि मौत है पुलिस और ये होटलों की तरफ भागना चाहता है, ये होटलों को तलब कर रहा है, पुलिस इसके पीछे इसे तलब कर रही है। बस दुनियादार की हालत ऐसी है कि दुनिया उसके आगे आगे भागती जाती है, भागती जाती है, और मौत उसके पीछे पीछे भागती है। वो दुनिया को तो नहीं ले पाता, लेकिन मौत उसे दबोच के ले जाती है। ये दुनियादार का हाल है। जो माल के पीछे पीछे भागता है, वो जितना माल ले ले आगे का हरीस हो जाएगा, उतना ले ले उससे आगे का हरीस होगा। ये तो हम आम अपने नफ्स में हालत इस बात की पाते हैं, जितना मिल जाए फिर अगले की ख्वाहिश अंदर रहती है, वो मिल जाए फिर अगले की ख्वाहिश रहती है, यहाँ तक कि मौत आके उसे दुनिया से ले जाती है। लेकिन जो आखिरत को तलब करता है, यानी उसका रुख आखिरत की वो तरफ है, वो माल के पीछे नहीं भागता, वो आखिरत के पीछे भागता है, तो दुनिया उसको फिर तलब करती है। क्योंकि वो तो कहते हैं कि मौत आ और मुझे उधर ले जा, वो तो मौत को तलब कर रहा है ताकि मेरी आखिरत उधर आबाद है और मैं इधर वीरान बैठा हुआ हूँ। दुनिया सजन मोमिन व जन्नतुल काफिर की रिवायत के अल्फाज हैं कि दुनिया मोमिन के लिए कैद खाना है, जब कुछ करने लगे चंद कैदें आ जाती हैं, खाना खाने लगे हलाल की कैद है, नींद पूरी करने लगे नमाज के औकात की कैद है, इंतकाम लेने लगे हदूद इलाहिया की कैद खाना है मोमिन के लिए, जन्नतुल काफिर है उसे कोई इधर की परवाह नहीं है। लिहाजा वो आखिरत को चाहता है, फिर दुनिया उसके पीछे पीछे भागती है, यहाँ तक कि अल्लाह ने जो दुनिया से उसका हिस्सा रखा है वो उसे दे देता है अल्लाह ताला, वो नहीं उसे, वो दुनिया को पीछे हटाता है। दुनिया कहती है कुछ ले लो कुछ ले लो, जैसे इधर आपको कहें कि यार आज खा लें, मेहरबानी होगी आज खा लें, आप कहते हैं नहीं खाने खा खा के अब थक गए हैं, सही, और हमने खाने नहीं खाने, वो फिर कहेगा कि यार अच्छा आज थोड़ा सा और गोश्त खा लो, क्योंकि यही दुनिया है। सैयदुत ताम कहा गया है, अल्लाहमो सैयदुत ताम रवायत में वारिस हुआ है कि खानों का सरदार कौन है, गोश्त। अब गोश्त से तंग आ गए तो फिर क्या खानों में लज्जत रही, फिर तो कुछ भी नहीं है। इसी तरह सो सो के थक गए, बहरहाल वो कम ही लोग थकते हैं, लेकिन थक गए वो कहते हैं अब क्या नींद पूरी करके करें। तो ये है कि दुनिया उसे अपना हिस्सा दे देती है और वो लेके आगे चला जाता है। लिहाजा माल का पाना वो कभी भी नफ़ा नहीं है, और माल से छुटकारा वो भी कभी भी खसारा नहीं है, वो अफकार के ऊपर हैं। इन्हीं अफकार में से जो हमने आज पढ़ा और वो नुक्ता है कि कुफ्र, कुफ्र करना वो खसारा है, क्योंकि कुफ्र करके जो माल भी लेंगे खसारा है, कुफ्र करके जो जीनत दुनिया लेंगे खसारा है, मोमिन बन के जो माल कमाएंगे फ़ायदा है, मोमिन बन के जो लज्जत लेंगे वो फ़ायदा है, काफिर बन के जो लेंगे वो खसारा ही खसारा है। ऐसे ये सारी चीज़ें हमारे पास इस तौर पे आती हैं कि हम अपनी ज़िंदगी में इसके मुताबिक अमल करें। अभी एक ही कल एक सवाल किसी ने भेजा, ज़ाहरा वो तालिबे इल्म ही था, अमामा पोस्ट तालिबे इल्म, लेकिन बैरून मुल्क में ज़िंदगी बसर करता है, तो वो छोटे मरहले में ही चला गया होगा, बहरहाल किस मुल्क में था उसने ये नहीं बताया। तो उसका सवाल बस ये था कि क़िबला ये बयान कर दें कि मैं बड़ी एक मुश्किल में फंस चुका हूँ और उस मुश्किल में आप मुझे हल बताएं। हल भी उसने बताया कि ये चीज़ बता दें तो वही हल है। वो ये था कि एक खातून है, उससे गहरा ताल्लुक़ कायम हो गया है और इंतहाई में मुश्किल महसूस कर रहा हूँ और मैं उससे निकाह करना चाहता हूँ, तो वली की इजाज़त के बग़ैर आए निकाह हो सकता है या नहीं, क्योंकि ख़ुद तालिबे इल्म था वो, कि मैंने पढ़ा है कि एहतियात वाजिब है। तो आप अब हल मुझसे जो वो पूछ रहे हैं वही है कि आप ऐसे मर्ज तकलीद का बता दें, चूँकि एहतियात वाजिब में रुजू कर सकते हैं और उन्होंने वली की कैद ना लगाई हो, क्योंकि उसके इल्म के दायरे में नहीं आ रहा अभी तक कोई मुश्तहिद। तो उसने कहा चलो पता कर लें कि इनकी इतला में कोई ऐसा मुश्तहिद हो तो मैं ज़बरदस्ती उसी की तरफ रुजू कर लूँ, क्योंकि उसे आलम बनाने में क्या ऐब है, एहतियात वाजिब में तो आलम की तरफ रुजू करना है। तो उसने उसी को आलम बना देना है कि जिसने वली की कैद हटाई हुई है। तो उससे पहले मैंने कहा कि अगर अहले किताब है और आपका पहले निकाह नहीं हुआ तो मराजे की नज़र में आप निकाह मुता कर सकते हैं, वली की इजाज़त नहीं है। या अगर अहले सुन्नत में से और उनके यहाँ वली की इजाज़त ज़रूरी नहीं है उनके मबना के तहत, तो उस अहले सुन्नत लड़की से भी शादी हो सकती है। तो उसने कहा नहीं, वो मोमिना है यानी शिया है, तो इसलिए बताएं मैं बहुत सख्त मुश्किल में हूँ। तो मैंने कहा कि फिर तो वो मुश्किल नहीं बरतरफ हो सकती, आप उसके वली से रब्ता करें, इतना अगर इधर से तोड़ मोड़ के करना है। तो ये है कि अब उसकी वो एक ऐसी जगह पर है, पहली बात है ये रब्त का कायम होना, इंसान अपने आप को इस मंजिल तक पहुँचाए क्यों, फिर बैठे भी कुफ्रिस्तान में हैं जहाँ पे जाबते नहीं हैं। अब वो जो दीन उसके पास मौजूद है वो उसे मजबूर कर रहा है कि यार गुनाह कबीरा इतना बड़ा अंजाम ना दो, और दूसरी तरफ से वो परेशान हो रहा है जो शहवानी गरीज़े उसके अंदर उभरे हुए हैं। तो इधर अगर खसारे का सही मफहूम रखता होगा तो गुनाह से बच जाएगा, और अगर खसारे का सही मफहूम नहीं रखता तो शिकार हो जाएगा, शिकार होकर पशिमान होगा, मुस्तरिब होगा और तारीकी में जाएगा। क्योंकि गुनाहों के भी मरातिब हैं, एक एक गुनाह है जो कम दर्जे का है, गुनाह ही लेकिन कम दर्जे का है, एक उससे बाला तर है, एक उससे भी बाला, एक सियाहकार तरीन गुनाह है जिना। जिना को अंजाम दे के वो कौन सा दीनदार बनेगा। बहरहाल तो ये खसारे का मफहूम है, जो खसारे का मफहूम समझ ले उसके पास आखिरी हल क्या होता है, तौबा। वो अल्लाह ताला किस कदर करीम और रहीम है, अगर एक बंदे ने सियाह किया और खसारा दर खसारा अपने वजूद पे ले आया है तो तौबा करके लौट के दोबारा नौरानियत और नफ़ा में आ सकता है। ये ज़िंदगी की मोहलत है, हकीकत में ज़िंदगी जो हमें दी है, दूसरे मर जाते हैं हम जिंदा हैं, दूसरे कोरोना का मरीज़ हो रहे हैं हम नहीं हो रहे, हिकमत इलाही इसमें जाने कि तुझे मोहलत है कि तू नफ़ा उठा ले और खसारे से बच जा, जितने खसारे उठाए हैं उन खसारों को दूर कर ले, ये ज़िंदगी की मोहलत है। मुमकिन है कोई एक्सीडेंट हो जाए, मुमकिन है ये मरज़ लग जाए, मुमकिन है कि कुछ और हो जाए और इंसान, अब तो ऐसे असबाब में पता ही नहीं लगता मर क्यों गया है। और तो लाभ में पिछले साल कितने ही जवान अमवात हुई कि हार्ट अटैक किसी को हो गया, एक्सीडेंट किसी के हो गए, बाप बेटे जा रहे हैं सामान लेने, ओ एक्सीडेंट हुआ, दोनों के दोनों उसी जगह पे सरे दस्त उधर उनका इंतकाल हो गया। लिहाजा ये मोहलत है, इस मोहलत इलाही यानी ये हाल की ज़ुबान है। एक ज़ुबान होती है अल्फाज की, एक ज़ुबान होती है हाल की। हाल की ज़ुबान समझें जो अल्लाह ताला की तरफ से है। हाल अगर हम इधर हैं तो हाल ज़ुबान हाल कह रही है कि पढ़ो और तहजीब नफ्स करो, लिहाजा ये हाल की ज़ुबान कहती है ज़िंदा हो तो फुर्सत रखते हो, ये फुर्सत छिन जाएगी। इसलिए इस ज़िंदगी के मरहले में अमली तौर पे कुफ्र और तकजीब से इंसान निजात हासिल करे ताकि नफ़ा को हासिल कर सके। वसल्लल्लाहु अला सय्यदिना मुहम्मद व आलिहि ताहिरीन।